نے فرانس کا ذکر کیا، پھر فرانس کے بعد میں نے جو انتہائی دائیں بازو کی پارٹی جو جیت رہی ہے، جو نمبر ون پہ ہے، میں نے اس کا ذکر کیا. اور میں نے یہ بھی ذکر کیا کہ ورلڈ وار سیکنڈ کے بعد دس از دا فرسٹ ٹائم کی یہ پارٹی اتنی بھاری ایکسپیرینس سے جیت رہی ہے. اب میں نے جیتنے کی وجہ بھی آپ کے ساتھ بتا دی. اچھا، اس میں کوئی چیز میں نے ایڈ نہیں کی، بیکاز وی کور نیوز اور نیوز کے حوالے سے کور کرتے ہیں. یہ نیوز تھی، میں آپ کے ساتھ منو ان کور کرتی ہوں کہ کیا وجہ ہے کہ گورنمنٹ یا لوگ اپنا اندیشہ بدل رہے ہیں. بائی دی وے، جرمنی تو چاہتا ہے کہ وہ زیادہ سے زیادہ مسلمان جو لوگ ریفیوجیز ہو رہے ہیں ان کو ایکسیپٹ کرے، بٹ لیٹس سی وہ اونٹ کس کروٹ بیٹھتا ہے. انگلینڈ کی بات کر لیں تو انگلینڈ بھی دائیں بازو کی پارٹیاں اب آ رہی ہیں. آپ فرانس کی اگر بات کرتے ہیں، اور فرانس میں تو الیکشن ابھی ایکسپیکٹ ہی نہیں کر رہے تھے، ایک سال انہوں نے گزارا ہے، ابھی ان کے 2 سے 3 سال ابھی ان کے بقایا تھے، مگر ظاہر ہے جو بھی ہوا الیکشن کال کرنا پڑا. جیسمین پرمار میرے ساتھ ہے، مگر میں اس کی کریکشن ضرور کرتی چلوں، کریکشن نہیں میں وضاحت کرتی چلوں. تو صاحب، یہ فرانس کے پارلیمانی انتخاب میں ووٹرز 7 جولائی کو آخری مرحلہ ہوگا، اور ابھی جو فرسٹ مرحلہ تھا، پہلا مرحلہ تھا، پہلے مرحلے میں انتہائی دائیں بازو کی پارٹی، جس کو میں نے پہلے کہا کہ سیکنڈ ورلڈ وار کے بعد آج اس پارٹی نے فرسٹ ٹائم طاقت پکڑی ہے. میں وہ بھی آپ کے ساتھ شیئر کر دیتی ہوں کہ فرانس میں دوسری عالمی جنگ کے بعد، نازی قبضے کے بعد، شاید پہلی بار ہے کہ یہ دائیں بازو کی جو حکومت ہے وہ تشکیل پا سکتی ہے آفٹر سیکنڈ ورلڈ وار. اب انتہائی دائیں طرف کو سپورٹ کیا ہے، سیکنڈ نمبر پہ انتہائی بائیں طرف کو، درمیان کی جو معتدل پارٹی ہے سینٹرل، اس کو سپورٹ نہیں ملی. مگر کیونکہ 45 سیکنڈ ورلڈ وار کے بعد دس از دا فرسٹ ٹائم کہ نازی قبضے کے بعد اس پارٹی کو پہلی بار فرانس کے لوگ منتخب کر رہے ہیں، تو اب کیا ہوا، کھبے پاسے دی جڑی سینٹرل پارٹی سی تے انتہائی جڑی لیفٹ پارٹی سی، وہ دونوں اکٹھے ہو گئے. حالانکہ ان کا ایجنڈا مختلف ہے، مگر دونوں کا ایجنڈا، انتہائی دائیں اور انتہائی بائیں کا ایجنڈا ایک جگہ پہ ایک ہے. اینڈ دس از اے نیوز، میں نہیں اس کو کور کر رہی. اس میں وہ کہتی ہیں کہ ان کی مقبولیت کیوں بڑھ رہی ہے. وہ کہتے ہیں وہاں کے جو فرانس کے لوگ ہیں وہ یہ کہتے ہیں کہ فرانس دنیا کی سب سے بڑی معاشی اکنامک پاور ہے، یہ دنیا کی سب سے بڑی سفارتی اور عسکری طاقت بھی ہے. لیکن فرانسیسی ووٹرز کو اس وقت مہنگائی، آمدن ان کی کم ہے، مہنگائی بہت زیادہ ہے، وچ از این انٹرنیشنل پرابلم مہنگائی. اچھا، اب جو انتہائی دائیں بازو کی پارٹی ہے وہ بہت سے مسائل کے لیے، وہ کہتی ہے کہ جو امیگرینٹس ہیں دے آر کریٹنگ پرابلمس. انتہائی دائیں بازو کی جو پارٹی ہے وہ کہتی ہے امیگرینٹس، وہ کہتے ہیں امیگریشن رکنی چاہیے، کہ امیگرینٹس ہیں جو ہمارا حق مار رہے ہیں. اچھا، اب میں اور آپ اپنے رائٹ کی بات کرتے ہیں، ہم کہہ سکتے ہیں لو جی کینیڈین کیسے یہ کر سکتے ہیں، مگر یہ پرابلم کینیڈا میں بھی آ رہی ہے، جو لوگ پرانے رہنے والے ہیں نووسکوشیا کے. حالانکہ نووسکوشیا کے لوگ آپ کو پتا ہے بہت پیارے منکسر المزاج لوگ ہیں نووسکوشیا کے. آئی کیم اکراس 2 یا 3 نووسکوشینز کے ساتھ میرا ٹکراؤ ہوا، دے آر ویری اپسیٹ ٹروڈو صاحب کو، دے آر ناٹ ریڈی ٹو گیو ہم ووٹ بیکاز دے سے کہ ہماری حق تلفی ہو رہی ہے. اور آپ کو پتا ہے یہ وہ نووس کوشچنز ہیں جنہوں نے کووڈ کی ویکسین بھی نہیں تھی لگوائی. اینڈ دے سے کہ بھائی یہ جو امیگریشن لے کے آتے چلے جا رہے ہیں، پہلے انہوں نے یہاں کی کام جو تھے بیرون ملک آفیسز لوکیٹ کر دیے تھے، اب امیگریشن کو یہ کہتے ہیں جی پیسہ آتا ہے مگر ہماری جابس ختم ہو گئی. دے بلیم، اٹس دیئر رائٹ. میں تو ڈونٹ شوٹ دا میسنجر، میں تو آپ کے ساتھ نیوز کور کر رہی ہوں. اچھا، اب یہ جو فرانس کی خاص طور پہ جب میں بات کر رہی ہوں، تو انتہائی دائیں بازو کی جو پارٹی ہے نیشنل ریلی، وہ یہ کہتی ہے کہ بھئی آپ سارے کے سارے ووٹرز کی زبان بول رہی ہے نا، تو ووٹرز یہ کہتے ہیں کہ آپ سارے کے سارے امیگرینٹس کو یہاں لے کے چلتے چلے آ رہے ہیں، جس میں خاص طور پہ فرام اراؤنڈ دا ورلڈ، مگر پستو افریقہ میں بھی لوگ رہے ہیں، پستو کئی اور جگہوں پہ بھی پس رہے ہیں. تو وہ کہتے ہیں آپ ان کو ہمارے یہاں لے کے آ رہے ہیں، ہماری مہنگائی ہوتی جا رہی ہے، ہمارے رائٹس میں کمی ہو جاتی ہے. اب کینیڈین نے آگے اور چیخنا ہے کیونکہ اولڈ ایج پینشن ملنی نہیں ہے. اتنا اتنے ریزروز ہی نہیں ہیں. کینیڈین گورنمنٹ کو یہ ہے کہ ہاں بھی نئے بندے آئے تاکہ اور سی پی پی کٹے تاکہ پرانے نو پینشن دیتی جا سکے. تو بہرحال میں نے دس از ناٹ مائی میسج, دس از ناٹ واٹ آئی ایم سیئنگ, کیونکہ آپ نے یہی میسج رہا کہ آپ کو کوئی رائٹ نہیں کہنے کا. تو میری جان کے ٹوٹے میرے پیارے بھائی, میں نہیں کہہ رہی, آئی واز جسٹ اے میسنجر. اینی ویز آپ مجھے بالکل میسج کیجیے گا, میں اپنے آپ کو میں نے آپ کو پورا اکنالج کیا اور میں نے آپ کو اپنا اسٹینس دے دیا. اینی ویز ٹاپ آف ٹاور کا وقت ہوا چاہتا ہے, ٹاپ آف ٹاور کی طرف چلتے ہیں. شکریہ کرنا چاہتی ہوں آئی ٹی این فوڈز کا. آئی ٹی این فوڈ ہم سمجھتے ہیں کہ آئی ٹی این دیسی پروگرام ریڈیو پہ سن رہے ہیں آپ پاکستان کے بڑے بڑے چینلز پہ ان کا نام سنتے ہیں. ہائے میں مر جاؤں, جیزمین پر مار میرے ساتھ تھی, میں بھی بس جن نے لائی گلی ادھر نال تر چلی. بہرحال آئی ٹی این کا پیغام آپ لے لیں. اچھا صرف ہمارے انہی سٹورز میں نہیں بلکہ اگر آپ نو فرلز میں جائیں, آپ وال مارٹ پہ جائیں, آپ میٹرو پہ جائیں, آپ سوبیز پہ جائیں تو آپ دیسی کی دالیں دیکھیں گے, آپ ہمدرد کی مٹھائیاں دیکھیں گے, اور واگی بکری یہ ایک چائے ہے جس کا نام محترمہ اندرا گاندھی صاحبہ نے رکھا تھا. کہتے ہیں چائے کا ٹیسٹ ہی اتنا کمال کا کیا بتاؤں, میں نے ویسے آج تک پی نہیں, آئی ول ٹرائی. مینار کے کلاسک چاول بہت زبردست ہیں, اشوکا کی مٹھائیاں بڑی زبردست ہیں, شان کے مسالے کھانا پکانا ہی چوکھا کر دیتا. آل کریڈٹ گوز ٹو آئی ٹی این, ناٹ اونلی ان دیسی اسٹورس بلکہ ہمارے ایتھنک اسٹورس, پاکستانی, انڈین, اللہ آپ کا بھلا کرے, عربک اسٹورس, اور اس کے بعد اب ناؤ ان دا مین اسٹریم آئی ٹی این کی پروڈکٹس, دے آر مینوفیکچررز اینڈ ڈسٹریبیوٹرز. لیٹ می ٹیک یو ٹو جیزمین پرمار. جیزمین جی آئی لو یو اینڈ آئی ایم سو سوری. میری امی کہتی تھی جن نے لائی گلی ادھر نال تر چلی. جیزمین ہیلو.
ہیلو
جیزمین بھی میرے جیسی, وہ دوسری لائن میں کسی اور سے باتیں کر رہی تھی.
میں اپنا کام کر رہی تھی میوٹ پہ آپ کی بات سن کے.
آئی لو یو جیزمین جی, مائی اپالوجیز. مجھے بتائیے گا کہ جیزمین پرمار, مجھے اپنے ایک ایک اسپانسر کے بارے میں پتا ہے, ایک ایک اسپانسر کے بارے میں. شی از سچ اے ونڈرفل پرسن. مارگیج ڈیل کرتی ہیں, نیا آفس ان کا کہاں پہ بنا ہے, گوروے اینڈ کوئنز کے پاس بنا ہے, آپ کو خود بتائیں گی. اگر آپ کو کمرشل مارگیج کی ضرورت ہے, ریزیڈینشیل مارگیج کی, ری فائنینسنگ کی, مارگیج میں کوئی مسئلہ آ رہا ہے, سیلف امپلائڈ کے لیے کیا ہے, سارا کچھ جیسمین پرمار بتائیں گی. جی جیسمین جی.
ہاں جی ہاں جی ضرور آپ جی.
سب سے پہلے اپنا فون نمبر چندہ بتا دو, پہلے بھی بتاؤ, درمیان میں بھی بتاؤ, اخیر میں بھی بتاؤ, اور یہ بھی بتا دو کہ ہر زبان میں بات کرتی ہیں.
ہاں جی ضرور. سو میرا فون نمبر ہے 6479235659 6479235659. اینڈ آف کورس ہمارے لسنرز اتنے سالوں سے مجھے سن رہے ہیں تو ان کو پتا ہے ہم میں ہندی بھی بول سکتی ہوں, پنجابی بھی, اینڈ انگلش. یو نو وی آر ویل ورسڈ ان آل دا لینگویجز. Where it comes to our new office is located on Gorway Drive and Queen Street. The address is 9280 Gorway Drive, Unit C102 in Brampton, right at the intersection of Gorway Drive and a Queen Street. It's a very middle location. Aur main hamesha apne sare clients ko yehi bolti hu ki please come and see us in person. Don't consult your personal financials and everything over the phone. It's always better ki agar aap apni aapki life ki itni badi transaction hai to itna sa hame time nikal ke zarur ek bari in person mein jaake milna chahiye, pata hona chahiye ki hum kiske sath kaam kar rahe hain. So this way we gain confidence in person who's working for us, closing one of our biggest transaction of our life. So we definitely need to know ki hum ye itna confidence aur trust hai kis pe dal rahe hain. سو اگر آپ کو ریزیڈینشیل مارگیج کی ضرورت ہے, کمرشل مارگیج کی ضرورت ہے, پرائیویٹ فائنینسنگ, لینڈ ڈیولپمنٹ پروجیکٹس, یو نو ویئر ٹو کم, ویئر اٹس اے ون اسٹاپ شاپ. وی آر بیس وی ٹیک کیئر آف ایوری ریزیڈینشیل, کمرشل اینڈ پرائیویٹ فائنینسنگ اور لینڈ ڈیولپمنٹ اور کنسٹرکشن لونس. وی ٹیک کیئر آف ایوری تھنگ ان ون ٹیم. وی ہیو اے فل ٹیم. ایوری ون ہیز یور اون اسپیشلٹی. سو ہم آپ کی کسی بھی طرح کی فائنینسنگ کی نیڈ کے لیے ٹیک کیئر کر سکتے ہیں. سیکنڈلی اگر ہم سیلف امپلائڈ کلائنٹس کے لیے ہماری بات کرتے ہیں, بہت سارے ہمارے سیلف امپلائڈ کلائنٹس ہیں ہے جنکہ گروس انکم بہت اچھی ہے. نیٹ انکم آف کورس خرچوں کے بعد جو ہے ہماری کم ہو جاتی ہے, ہم کم شو کرتے ہیں فار ٹیکس ریزنس. سو ان کیسز میں بہت سارے ہمارے کلائنٹس کہتے ہیں کہ ہماری مورگیج اے لینڈر سے کیسی ہوگی, ہاؤ کین وی کوالیفائی. دیر از سم ریلی ریلی گڈ پروگرامس ود آر یو نو ریپیوٹڈ لینڈرز, جو یہ سیلف امپلائڈ پروگرامس جن کو ہم کہتے ہیں, یا بی ایف ایس پروگرامس جن کو ہم کہتے ہیں, بزنس فار سیلف, جس کی کیٹیگری کے اندر آپ ڈیفینیٹلی کوالیفائی ہو سکتے ہیں. سو اگر آپ سیلف امپلائڈ ہیں, آپ کے پاس کمپنی ہے, آپ دو سال سے زیادہ سیلف امپلائڈ ہیں, آپ کی کارپوریشن ہے, آپ کا بزنس اکاؤنٹ ہے, اینڈ یو ہیو گڈ ڈپازٹس, بٹ آف کورس آپ کی نوٹس آف اسسمنٹ انکم میں آپ کی انکم کم ہے, اینڈ یو وڈ لائک ٹو نو ہاؤ وٹ پروگرامس آر دیئر فار یو, یو کین گیو اس اے کال اینڈ وی ول بی مور دین ہیپی ٹو سٹ ڈاؤن ود یو اینڈ ہیلپ یو اینڈ دین ایڈوائز یو اینڈ گیو یو پرووائڈ یو ود این آپشن, سو دس وے یو نو کہ آپ کی کیا آپشنس ہیں. سو اگین اگر آپ کو اپنی ریزیڈینشیل مارگیج اپنی پراپرٹی بائی کری ہے, آپ کی پرچیز کلوزنگ آ رہی ہے, بلڈر پرچیز کلوزنگ, اینڈ یو لائک ٹو ارینج دا فائنینسنگ فار دیٹ, یا آپ کے پاس کرنٹلی پراپرٹی ہے اور آپ کو ری فائنینسنگ کروانی ہے یا لائن آف کریڈٹ کروانی ہے, گیو می اے کال ایٹ 647-923-5659, 647-923-5659. جیسا کہ ہم نے کہا ہمارا آفس برانچ میں ہے, آن دا انٹرسیکشن آف کوربیٹ ڈرائیو اینڈ کوئین اسٹریٹ. گیو می اے کال ٹو بک یور اپوائنٹمنٹ ٹوڈے فار آل یور ریزیڈینشیل اینڈ کمرشل فائنانسنگ نیڈس ایٹ 647-923-5659.
اگین جی جیسمین پرمار, 647-923-5659. آپ یقین کیجئے گا ان یور اون کمفرٹ زون, بڑی کلیئرلی اور بڑی انہوں نے اچھی بات کی کہ رادر دین ہم ٹیلی فون کے اوپر اتنی بڑا فیصلہ کریں یا بات کریں, اٹس بیٹر ٹو وزٹ ہر آفس. 647-923-5659, 923-5659 ان کا نمبر ہے. بہت شکریہ آپ کا جیسمین پرمار, آئی لو یو اینڈ تھینک یو ویری مچ فار یور آن گوئنگ سپورٹ.
Thank you so much, Arpaji. Thanks a lot.
بہت شکریہ, بہت شکریہ. میں آپ کے ساتھ نا ایک نیوز کا ایک بلٹن شیئر کرنا چاہ رہی تھی جو میرے پاکستان سے بھیجا گیا. میں وہ چھوٹا سا نیوز ہماری ان ڈیٹیل ہوا کرتی ہوتی ہیں, نیوز نہیں پاکستان کا ایک انفارمیشن, آئی بلیو کتنے سیکنڈ کا ہے, آپ تیار رہیے گا جناب. ہمارے جرنلسٹ ہیں جلدی, 3 منٹ 30 سیکنڈ کا یہ ایک سیگمنٹ ہے جس کو ہم آپ کے ساتھ شیئر کریں گے. آپ پلیز اسٹے ٹیونڈ, ٹاپ آف دا آور, ویلکم بیک.
یو آر لسننگ ٹو WTOR 770 AM جنگس ٹاؤن ٹورانٹو.
770 AM دیا نشریات سنن تے حالات حاضرہ تو با خبر رہن دے واسطے نیوز انفارمیشن انالیسز الیکٹرک گڈیاں دے وچ ای آواز آفیشیل ایپ یا ساڈی ویب سائٹ eawaz.com, لوکل نمبر
647-872-4900. اپنی کمیونٹی دا سب تو بڑا ودیا کوالٹی والا تے سب تو پرانا سوڈی فرنیچر ہر گھر دی پہچان بن چکی ہے.
او پھر بنے بھی کیوں نہ, کیونکہ بیڈ روم سیٹ, سوفا سیٹ, میٹریسز, ڈائننگ ٹیبل, ڈیکوریٹو آئٹمز, گل کیجیے سارے گھر دا فرنیچر ودیا کوالٹی تے ڈسکاؤنٹڈ پرائز تے مل جاندا. سوڈی فرنیچر تو 3 سال لئی نو بیاج,
142 Kennedy Road, برامٹن, 9058747-4711.
کیا آپ کے گھر اور آٹو انشورنس کی رینیول ہو رہی ہے؟ کیا آپ درست انشورنس کوریج کے لیے اچھی قیمت کی تلاش میں ہیں؟ تو پھر آپ کو آل اسٹے ایجک ایجنسی کے راجہ مدثر کو 647-290-3773 پر کال کرنی چاہیے. آج ہی کال کریں اور آپ دو کاروں اور ایک گھر کی انشورنس کراتے وقت تقریباً $1,775 کی بچت کر سکتے ہیں. راجہ مدثر, 647-290-3773, آل اسٹیٹ کے ساتھ آپ محفوظ ہاتھوں میں ہیں. ٹرمز اینڈ کنڈیشن اپلائی. الہدا انسٹیٹیوٹ کینیڈا پیش کرتے ہیں ویسٹرن کینیڈا ٹور 2024 وتھ ڈاکٹر فرق ہاشمی اینڈ ڈاکٹر ادریس زبیر. یہ ٹور 29 جون سیٹرڈے کے دن کیلگری سے شروع ہوگا اور 14 جولائی سنڈے کے دن سرے وینکوور پر ختم ہوگا. اس ٹور کی مکمل معلومات کے لیے کال 647-388-4595.
ٹرک کا گھومتا پہیا کینیڈا کی معیشت کی ترقی کا ضامن. आपका ट्रक सड़कों पर राज करे और कनाडा की मईशत तरक्की की राह पर गामजन रहे। ट्रक मैनुअल या फिर ऑटोमेटिक, ट्रक की बेहतरीन सर्विस के लिए क्विक ट्रक ल्यूब थ्रू आउट ऑन्टेरियो, नो अपॉइंटमेंट नीडेड, ड्राइव थ्रू फैसिलिटी, वन स्टॉप शॉप। अब तीसरी लोकेशन एग्जिट 579 फ्रॉम हाईवे 401 इन नैपनी, क्विक ट्रक ल्यूब 519-622-0660, quicktrucklube.com।
ਇਹ ਸੰਦੇਸ਼ ਜਰਾ ਧਿਆਨ ਨਾਲ ਸੁਣੋ। ਗੌਰਮੈਂਟ ਗ੍ਰਾਂਟ ਬੱਚਿਆਂ ਅਤੇ ਪਰਿਵਾਰਾਂ ਵਾਸਤੇ ਉਪਲਬਧ ਹੈ। ਅਗਰ ਤੁਹਾਡੀ ਇਨਕਮ $60,000 ਤੋਂ ਘੱਟ ਹੈ ਤੇ ਤੁਹਾਡੇ ਬੱਚੇ 12 ਸਾਲ ਤੋਂ ਘੱਟ ਉਮਰ ਦੇ ਹਨ ਤਾਂ ਤੁਹਾਨੂੰ ਗੌਰਮੈਂਟ ਤੋਂ $12,000 ਤੋਂ ਲੈ ਕੇ $60,000 ਤੱਕ ਦੀ ਗ੍ਰਾਂਟ ਮਿਲ ਸਕਦੀ ਹੈ। ਇਹ ਪੈਸਾ ਤੁਹਾਡੇ ਅਕਾਊਂਟ ਵਿੱਚ 3 ਹਫ਼ਤਿਆਂ ਦੇ ਅੰਦਰ ਅੰਦਰ ਆ ਸਕਦਾ ਹੈ। ਇਹ ਗੌਰਮੈਂਟ ਗ੍ਰਾਂਟ ਸਰਵਿਸ ਓਨਟੈਰੀਓ, ਅਲਬਰਟਾ ਅਤੇ BC ਵਿੱਚ ਉਪਲਬਧ ਹੈ। ਹੋਰ ਜਾਣਕਾਰੀ ਲਈ ਸ਼ਾਵੇਜ਼ ਦੇ ਨਾਲ 647-769-0241।
जी साहब, प्रोग्राम में एक दो प्रश्न खुश आमदेद कहना चाहती हूँ। मैंने आपसे शेयर किया था कि हमारे जो जर्नलिस्ट पाकिस्तान लाहौर से, पिशावर से या इस्लामाबाद से हमारे साथ हैं, ये एक जो मामला कल हमारे ऑफिस में भी बल्कि इसको डिस्कस किया गया है, शाजिया मलिक साहिबा ने, जनाब जस्टिस फैज ईसा साहब ने जो डिसीजन लिया है उसके मुताबिक बात उन्होंने की, उनका वर्डिक्ट आपको पढ़ के सुनाया। तो जाहिर है हर इंसान का एक अपना वर्डिक्ट है। हम भी 770 के, चाहे मैं हूं या हमारी टीम का कोई भी मेंबर है, नन ऑफ अस टेक एनी न्यूज फ्रॉम द सोशल मीडिया, वी टेक फ्रॉम द रिलायबल सोर्सेज और हम उसकी बाकायदा तस्दीक करने के बाद आपके साथ शेयर करते हैं। जस्टिस जो हमारी लाहौर हाईकोर्ट की चीफ जस्टिस बनाई गई हैं, आलिया साहिबा, आलिया नीलम इनका नाम है, इसमें दो लोगों को सीनियोरिटी लिस्ट पे नंबर वन थे, जस्टिस सुजात, मैंने कहा कि कॉम्प्रोमाइज उनकी हो सकती है, उनकी क्रेडिबिलिटी इतनी अच्छी ना हो, या उन्होंने चंद एक फैसले ऐसे किए थे जिसमें एक फैसले को, तीन चार फैसले हैं जिसमें एक को मैं, जिसको चैलेंज भी किया गया हुआ था कोर्ट में, और वो चैलेंज भी किसने किया था, कर्नल इनामुर रहीम साहब, जैग ऑफिस से लेफ्टिनेंट कर्नल इनामुर रहीम साहब ने उसको चैलेंज किया था। दूसरे जज, दूसरे नंबर पे जज बाकर नजवी साहब हैं। ये बाकर नजवी साहब कौन से जज हैं कि जब ताहिरुल कादरी, डॉक्टर ताहिरुल कादरी साहब का जो मामला हुआ था, ये लाहौर में ये वाक्य हुआ था, मॉडल टाउन केस के नाम से ये मशहूर है, उस केस में डॉक्टर जस्टिस बाकर नजवी साहब ने शहबाज शरीफ साहब को, जो उस वक्त के लीडर थे पंजाब के, उनके बारे में कहते हैं इसमें एक प्रेग्नेंट औरत के सर में, माथे में गोली मार के इसको मारा गया था, तो उनको मुर्दे इल्जाम ठहराया था, उन दोनों को उनका हमने एलिवेट कर दिया वगैरह वगैरह। अब जस्टिस फैज ईसा क्या कहते हैं या उन्होंने क्या कहा, वो कल आपने वो भी सुन लिया। इसके अलावा जस्टिस आलिया की क्रेडिट में और क्या चीजें आती हैं, और मैं आपको बताती हूं कि अगर ये मामला इसी तरह रहा ना तो मुख्तलिफ हुकूमतों में, अगली हुकूमत जिसकी आए उससे अगली हुकूमत, हर हुकूमत के बीच में अब वतीरा यही रहेगा। कहते हैं ना, शेर का सवा शेर, शेर का बेटा सवा शेर जो होता है, आगे आगे ये सिस्टम और बुरा होता चला जाएगा। बट अगर आप हैप्पी हैं इसमें तो क्या कहा जा सकता है। मैं आपके साथ रिपोर्ट ही शेयर करने चाहती हूँ। कहते हैं जस्टिस आलिया नीलम हॉट फेवरेट फॉर द पोजीशन ऑफ चीफ जस्टिस ऑफ लाहौर हाई कोर्ट, रीजंस। पहली बात, वो कहते हैं कि लास्ट ईयर, पिछले साल की बात है, एक जस्टिस थे, जस्टिस हैं, जस्टिस अमजद रफीक, जब इमरान खान साहब को भी अरेस्ट नहीं किया गया था तो जस्टिस अमजद रफीक ने एक ऑर्डर दिया था, स्टे ऑर्डर दिया था कि इमरान खान को अरेस्ट ना किया जाए। आपको पता है बेल होती थी अरेस्ट हो जाते थे, बेल होती थी अरेस्ट हो जाते थे, तो जस्टिस अमजद रफीक ने एक स्टे ऑर्डर इश्यू किया था जिसमें प्रिवेंट किया गया था कि इमरान खान को अरेस्ट ना किया जाए किसी भी अननोन केस में। उसके बाद क्या हुआ, वो छुट्टी पे चले गए। अब जब वो छुट्टी के ऊपर गए तो उनके पीछे जस्टिस आलिया जो थी ना जज, ये उनको रिप्रेजेंट कर रही थी, तो तो उन्होंने छुट्टी से वापस आना था, दो चार दस दिन की जो भी छुट्टी थी उनकी, पांच दिन की, ही हैड टू कम बैक। बट बिफोर ही केम बैक, जस्टिस आलिया नीलम ने वो जो स्टे ऑर्डर था रिवोक किया था। जैसे जस्टिस, जैसे ख्वाजा आसिफ साहब ने कहा ना कि अजमे इस्तेहकाम इस आर्मी की जरूरत नहीं है, ये हमारी जरूरत है। वो जरूरत क्या है कि जिसको चाहे हम अरेस्ट करें, जिसको चाहे हम गोली मरवाएं। तो इन्होंने क्या किया था, सो शी डिड वर्क फॉर देम एनदर। यही जस्टिस आलिया वो है, जस्टिस आलिया नीलम, इन्होंने एक और बड़ा, आप पता है मॉडल टाउन का केस में, मॉडल टाउन के केस में जस्टिस बाकर नजवी साहब ने, जैसा मैंने आपसे कहा कि जनाब शहबाज शरीफ साहब के अगेंस्ट फैसला दिया था, और जाहिर है उन्होंने इस फैसले का कि भाई मारा गया था, कौन लोग मरवाने वगैरह वाले थे, तो यही जज थी जस्टिस आलिया। इन्होंने स्टन कर दिया था हाई कोर्ट को, अराउंड द वर्ल्ड इन्होंने एक स्टे ऑर्डर अगेंस्ट द न्यू जीआईटी जो मॉडल टाउन इंसिडेंट के हवाले से जीआईटी बनी थी, उसको स्टे ऑर्डर दिया था। इन ऑर्डर इश्यूड बाय द 5-member बेंच लेड बाय चीफ जस्टिस ऑफ सुप्रीम कोर्ट। अच्छा, अब हुआ क्या था कि वो सुप्रीम कोर्ट ने फैसला दिया था और she was judge of high court, supreme court के फैसले के अगेंस्ट इन्होंने लाहौर हाई कोर्ट ने स्टे ऑर्डर दे दिया था, एंड दिस वॉज इशूड बाय जस्टिस आलिया। अगेन आई एम नॉट रीडिंग फ्रॉम दी, अभी मैं उस रिपोर्ट की तरफ आपको लेके जाना चाहती हूँ, जनाब जलील रहमान साहब की रिपोर्ट 3.5 मिनट की शेयर कीजिएगा। अब वो कहते हैं जस्टिस आलिया जिन्होंने रिवोक किया था स्टे ऑर्डर प्रिवेंटिंग इमरान खान अरेस्ट विदाउट वेटिंग फॉर द जस्टिस अमजद रफीक्स रिटर्न, अ 3-member बेंच ऑफ द लाहौर हाई कोर्ट इंक्लूडिंग जस्टिस आलिया नीलम डिड नॉट इश्यू एनी नोटिस ऑफ एडवोकेट जनरल ऑफ पंजाब अहमद अवैस। अब इन्होंने वो एक ऑर्डर दिया था, कहते हैं अहमद अवैस उसके बाद दौड़े भागे। बहरहाल इस मुल्क में अब सूरत हाल यही रहेगी हर आने वाली, और मैं तो पिछले एक अरसे से यही देखती चली आ रही हूं कि वही लोग हैं जो अपने अपने मकासद के लिए काम, और मैं और आप भी डिवाइडेड हैं। इस मुल्क में सियासत चलेगी ही डिवाइड एंड रूल की, जिसमें जर्नलिस्ट भी डिवाइडेड है, जिसमें पुलिस डिपार्टमेंट भी डिवाइडेड है, जिसमें नाउ देयर इज अ रिफ्ट बिटवीन आर्मी एज वेल। लेट्स गो टू दिस बुलेटिन प्रेजेंटेड बाय जनाब जलील रहमान, ये एडिटर भी रहे हैं दो इंग्लिश न्यूज पेपर्स के साथ, एंड ही इज वर्किंग एज एन एडिटर इन चीफ नाउ। समाप्त फरमाइए।
जुडिशियल कमीशन पाकिस्तान की तरफ से जस्टिस आलिया नीलम को चीफ जस्टिस लाहौर हाई कोर्ट मुतफिका तौर पर मुकर्रर करने के फैसले से पाकिस्तान भर में सूबाई हाई कोर्ट के चीफ जस्टिस का ओहदा सुप्रीम कोर्ट पाकिस्तान के पास यरगमाल बनकर रह गया है। ये बरसगीर पाक व हिंद की तारीख में पहली मरतबा हुआ है के दो सीनियर तरीन जज साहिबान को नजरअंदाज करके सीनियरिटी में तीसरे नंबर के जज को चीफ जस्टिस मुकर्रर करने की सिफारिश की गई है। सियासी पंडितों का कहना है कि ये तकरारी सियासी एजेंडा के तौर पर की गई है। शुजात अली खान अगर चीफ जस्टिस बन जाते तो उन्होंने 22 अप्रैल 2026 को 62 साल की उम्र में रिटायर्ड हो जाना था। इस दौरान दूसरे सीनियर जज अली बाकर नजफी 14 सितंबर 2025 को रिटायर्ड हो जाते, ताहम अब जस्टिस आलिया नीलम 11 नवंबर 2028 तक चीफ जस्टिस लाहौर हाई कोर्ट के ओहदे पर बराजमान रह सकती हैं। इस तरह इस ओहदे पर 4 साल से जायद तक रहा जा सकता है। इस दौरान सुप्रीम कोर्ट में किसी जज की कोई निश्चित खाली होने पर इन्हें सुप्रीम कोर्ट में भी तरक्की दी जा सकती है। इस सारे खेल की दिलचस्प सूरत हाल ये है कि सुप्रीम कोर्ट के चीफ जस्टिस काजी हुसैन के सुप्रीम कोर्ट के चीफ जस्टिस काजी फैज ईसा ने जुडिशियल कमीशन में हाई कोर्ट के जजों की तकरारी और चीफ जस्टिस तकरारी के लिए रूल्स बनाए हैं, लेकिन इन रूल्स को ना तो किसी अखबार में शाया किया गया है, ना ही किसी कानूनी जरीदा में ये अब तक शाया किए गए हैं, और इन रूल्स को खुफिया रखा गया है। इस सारे तनाजर में अब ये देखना है कि मुतासरा जज शुजात अली खान और अली बाकर नजफी बहैसियत सीनियर जज लाहौर हाई कोर्ट में अपने मौजूदा ओहदों पर बरकरार रहते हैं या मुस्तफी होने का फैसला करते हैं। اگر دونوں جج صاحبان بطور احتجاج استعفی دیتے ہیں اپنے عہدوں سے تو ان کو اس صورت میں تمام پینشن کی مراعات اور جو دیگر سہولیات ہیں وہ میسر ہوں گی. اور اس تناظر میں میں ایک ماضی کا ایک واقعہ دہراؤں گا کہ لاہور ہائی کورٹ میں جسٹس فلک شیر صاحب ہوتے تھے, وہ سینئر موسٹ جج تھے, لیکن ان کو نظر انداز کر کے پاکستان مسلم لیگ نون کی ہی حکومت نے جونیئر جج جسٹس اللہ وسایہ صاحب کو چیف جسٹس لاہور ہائی کورٹ بنا دیا, جس سے وکلا میں بے حد بے چینی پیدا ہوئی اور لٹیگیشن شروع کی گئی, اور آخر کار پھر فلک شیر صاحب کو لاہور ہائی کورٹ کا چیف جسٹس بنا دیا گیا. اب یہ ساری صورتحال ایک نئے قانونی اور آئینی جنگ کی طرف جا رہی ہے, اور میں سمجھتا ہوں کہ مختلف وکلا کی طرف سے ہائی کورٹ میں اور سپریم کورٹ میں آئینی پٹیشنیں یقینی طور پہ دائر کی جائیں گی, جس میں اس سارے پروسیس کو چیلنج کیا جائے گا.
جی صاحب, یہ تو ہم نے آپ کے ساتھ رپورٹ شیئر کر دی, اور بہت شکریہ آپ تمام لوگوں کا ہمارے ساتھ رہنے کا. میں یانس کے بارے میں بھی تھوڑی سی بات کرنا چاہتی تھی, بٹ ٹائم ہی نہیں اجازت دے رہا. بہت شکریہ ہمارے اسپانسرز کا, جس میں ہم ذکر کرنا چاہتے ہیں میرا اپنا جیولری سٹور ہے, دیٹ از روبی جیولرز. اگر آپ نے جڑاؤ زیورات لینے, اگر آپ نے سٹون جیولری دیکھنا ہے, سٹون جیولری کا مزہ ہی اپنا ہے. You know what? It's beautiful. It's gorgeous. Bridal. دلہا کے لیے, دلہن کے لیے زیور. اور ہم اسلام میں, مسلمانوں میں آپ کو بتائیے کہ گولڈ نہیں پہنا جاتا, تو پلاٹینم کی رنگز لیجیے گا, سفید سونا آپ کو وہاں سے ملے گا. اور اگر آپ سونے کی انگوٹیاں پہنتے تو بڑی بڑی انگوٹیاں, کاروباری لوگوں کے لیے بڑی 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 موٹی موٹی انگوٹیاں بھی وہاں پہ ملیں گی. چینز اسمال اور بگ. روبی جیولرز, اکرام بھائی سے ملاقات کیجیے, 7086 ایئر پورٹ روڈ, 9056776888. ایک انفارمیشن اور دینی بہت ضروری ہے, اور یہ بہت امپورٹنٹ انفارمیشن ہے. آج بلکہ میرے ایک اسپانسر کے بارے حوالے سے بات ہو رہی تھی. صاحب, یہ گورنمنٹ گرانٹس ہیں, بالکل یہ گرانٹس ہیں, لونز ناٹ, وی آر ناٹ ٹاکنگ اباؤٹ لون, دیز آر گرانٹس. گرانٹس آپ کو ریٹرن نہیں کرنی پڑتی. اگر آپ سنگل پیرنٹ ہیں, یعنی ڈائیورسڈ ماں ہیں, ویلفیئر پہ نہیں ہونا چاہیے, ویلفیئر پہ نہیں, گورنمنٹ بینیفٹس پہ نہیں ہونا چاہیے. آپ کی تھوڑی انکم ہے, آپ 12,000, 14,000, 18,000 کما رہے ہیں, یعنی 60,000 سے کم انکم ہونی چاہیے, 60,000 انکم سے کم ہونی چاہیے. ایون فیملی بھی ہو, یو کین بی اے ڈائیورسڈ مام, یو کین بی اے سنگل مدر اور سنگل فادر. یہ گورنمنٹ کی گرانٹ ہے 12,000 سے 60,000, یعنی اگر آپ کے بچے پڑھتے ہیں, سکول گوئنگ ہیں, ایک بچہ ہے یا چار بچے بھی اگر آپ کے ہیں, آپ 12 سال تک, ٹھیک ہے, انڈر 12, 12 سال کے اندر اگر آپ کے بچے ہیں, تو آپ یہ ڈبل گرانٹس حاصل کر سکتے ہیں, آن ٹاپ آف جو آپ وہ جو چائلڈ ٹیکس وغیرہ لیتے ہیں, آن ٹاپ آف دیٹ. اب وہ کہتے ہیں کہ آپ بچے ہیں آپ کے, آپ سنگل پیرنٹ ہیں, آپ کی انکم البتہ کم ہونی چاہیے, آپ کو ویلفیئر پہ نہیں ہونا چاہیے. تو یہ فیڈرل اینڈ پروونشل, اور بعض سٹیجز پہ تو آپ دونوں صوبائی سطح پہ بھی لے سکتے ہیں اور قومی سطح پہ بھی لے سکتے ہیں, فیڈرل سطح دونوں گرانٹس لے سکتے ہیں. آپ کو مسٹر خان کو کال کرنا ہوگا, خان جی, ڈبل اے کنسلٹنٹس, ڈبل اے کنسلٹنٹس. خان صاحب کا نمبر ہے 6477690241, 769 769, مجھے پتا چلا تھا 769 0241, پر مجھے پتا بتیرے میرے جیسے ہوں گے. 7690241 پہ آپ کال کر کے یو مسٹ انکوائر. تو ماجد بھائی میرے ساتھ بیٹھے ہوئے ہیں, اور ماجد بھائی سنا ہے آپ میں سے بہت ناراض, بٹ وائی؟
100%
کیوں ناراض ہیں آپ؟
عوام میں نہیں بھول جاتی.
اچھا بات سنیں, آپ کے پھیپھڑوں میں ہوا کم کیوں ہو گئی؟ آپ سگریٹ زیادہ پیتے ہیں.
میرے پھیپھڑوں میں ہوا کم ہو گئی؟
ہاں
یار, یہ تو آج فرسٹ ٹائم میں نے سنائی ماری ہے مجھ میں.
ہاں वो जब आप इलेक्ट्री जब आप कमर्शियल भी बनाते हैं जब आप कमर्शियल उस वक्त तो आपके फेफड़ों में बड़ी हवा होती है।
वफा की बात है ना, अब आप मेरे साथ बैठी हो मैं
आपको खा जाऊंगी,
हवा वैसी कम हो जाती है
मेरी वो खा जाऊंगी।
नहीं के लोग कहते हैं कि भाई आपके सामने बैठ के आपकी पर्सनालिटी ऐसी है ना
है भाई, भाई, मैं इतनी बुरी तो नहीं,
बुरी नहीं है।
आई एम सो सॉरी, यू ब्रोक माय हार्ट।
ओ ये बुरे,
यू ब्रोक माय हार्ट, यू ब्रोक माय हार्ट, यू ब्रोक माय हार्ट। मैं इतनी बुरी
मैं इसलिए खामोश।
अच्छा मैं बताऊं, दिस इज वेरी अनफॉर्चुनेट, लोगों को ना डिप्लोमेटिक लोग अच्छे लगते हैं जो आपको चौं 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 करते रहे आपके साथ और बीच में से आपकी जड़ें बढ़ते रहे। खुदा की कसम, मतलब मेरे जैसे
होते हैं
अल्लाह जन्नत से परे, मुजफ्फर की अम्मी भी ऐसी थी, स्ट्रेट फॉरवर्ड थी, जो कहना मुंह पे कह देना ठीक है, मगर दिस इज द टाइम के बस वही बात है कि हमारे जैसे लोग, आई हैव नथिंग इन माई हार्ट, अगर इफ आई लाइक समथिंग आई लाइक, इफ आई डोंट आई नो। बहुत से लोग ये कहते हैं कि दिस इज नॉट गुड टू बी सो, इसको क्या नाम आप दे सकते हैं, बट नो नो नो, आई लव यू माजिद भाई। मैं मेरा ख्याल है कि मैं आपके साथ, हम आपके लिए हर लम्हा दुआ गो भी रहे, हमारी तो बल्कि दुआओं में आप शामिल हैं, अल्लाह ताला आपको सेहत तंदुरुस्ती अता फरमाए, बट आई एम वेरी सैड टू नो कि मेरी मौजूदगी में आप चुप हो जाते हैं।
बात सुने, ये एक आपको कॉम्प्लीमेंट है कि आपकी पर्सनैलिटी
ओ माय गॉड, आप बड़ी चीज है। अगर आपने आपने हील वाली जूती की नोक मेरे सर में मार भी दी और साथ
हथौड़ी भी ना मारी,
नहीं हथौड़ी मारने की जरूरत थी, हील वाली जूती दी, नोक ही एडी तेज सी।
अच्छा 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 अच्छा, अब आप देखे ना उसको,
मतलब आपने बात भी इतनी बड़ी कर दी।
आप बताएं मुझे कि फ्लेचर,
अब मुझ में और आप में क्या फर्क है,
प्राइम मिनिस्टर?
अच्छा मुझ में और आप में क्या फर्क है, मैंने जो बात है ना, आई जस्ट गो ऑन ऑन द कारपेट,
ओके,
यू गो अंडर द कारपेट।
अब ये जो बात की आपने कितनी You just broke my heart. You just चूरा my heart.
अच्छा आप छोटे से बच्चे, आपके अपने लफ्ज नहीं है, मेरे लफ्ज आपकी चोरी।
मैंने हमेशा कहा
है, why do you steal my word?
मैंने हमेशा
कहा, why do you steal my word?
बता रहा हूँ ना, जवाब तो देने दे मुझे।
हाँ
मैंने हमेशा कहा है कि मैं अल्लाह से दुआ करता हूँ कि मैं बड़ा होकर आरफा मुजफ्फर बन जाऊँ।
आपको मैं बता दूँ, आपका तीसरा सेक्स पैदा होगा जब बड़े होंगे आप, क्योंकि कभी आप मेरे साथ बैठते हैं तो आप कहते हैं मेरा दिल करता है मैं आरफा बनूँ, आमिर के साथ खड़े हो तो आप कहते हैं मेरा दिल करता है आमिर बनूँ, शाजिया के साथ खड़े हो तो कहते हैं मेरा दिल करता है मैं शाजिया बनूँ। तो आपने बनना क्या है?
कंफ्यूज्ड
बट स्टिल वी लव यू।
थैंक यू
एंड ऑनेस्ट टू गॉड माजिद भाई, मैं इस बात को एक्नॉलेज करती हूँ, मैं लाउडली ये बात कहना चाहती हूँ। आज बल्कि कौन, किसी ने कल मुझे मैसेज कोई छोड़ा हुआ था, तो वो आपको मैंने मैसेज सुनाया भी नहीं है, तो मैंने उनको ये कहा था कि मेरा बेटा भी माजिद भाई को अपनी सारी जिंदगी में शुक्रिया करे ना, तो वी कैनॉट से शुक्रिया टू माजिद भाई। माजिद भाई मीन्स अ लॉट टू अस, वी लव हिम, हमारी दुआ में। आप पता है आज मोहम्मद अली उठे हुए थे, वो सिर्फ इसलिए कि मैंने उनको बताया कि कल माजिद भाई ने गाना गाया चल उड़ जा रे पर्ची, अब उसको उर्दू भी नहीं आती, टूटी पजी आती है, फिर उसने वो गाना देखा, फिर उसने वो गाना सुना और आपको क्या कह रहा था, यू सॉन्ग अ बैड सॉन्ग, दैट्स अ रॉन्ग सॉन्ग,
दैट्स अ वेरी सैड सॉन्ग,
वेरी सैड सॉन्ग, एंड ही सेड के ही शुड नॉट हैव सॉन्ग दैट सॉन्ग। और वो आपको यही कह रहा था कि माजिद भाई यू आर वेरी यंग, आप अपने पे इम्पोज मत करें अपना ओल्ड एज को, कि जो आपने बुड्ढों की तरह ऐसे कमर झुका के चलना है, और मैं अब नहीं भी चला जाता तो अब क्या कहो, मैं अगर उनमें चुप्पी करा चला मैं, चलो भाई आई लव यू ऑल,
वाले साहब जन्म सीप करे, सीना तान के चलो,
सीधे चलो
नहीं सीना तान के चलो।
हाँ मगर मुझे लगता है आपने झूठे से बोल दिए कि आपका सीना अरे झूठ बहुत बोली अपनी जिंदगी,
माय हार्ट इज ब्रोकन इन टू पीसेस,
फिर गाना लगाए, फिर गाना लगाए, मेरा दिल टूटे टूटे हो गया, मेरा दिल टूटे टूटे हो गया।
That's a very sad song. Why are you singing this song? I'm gonna go and tell Muhammad Ali. I am definitely gonna go and tell Muhammad Ali that your mom sang.
I love you all and thank you very much for letting me in your car. And let me tell you one thing. मैं कोई चीज अपने पास से कवर नहीं करती, कोई सोशल मीडिया से, this is the news. It's heartbreaking. It is bad. मगर this is what the life is changing. The whole world is changing. एनीवेज इंटरव्यू एक आपको सुनाना चाहती हूँ, ये इंटरव्यू ब्रिगेडियर मोहम्मद असलम साहब का इंटरव्यू है और ही इज विद पीटीआई नाउ. ही लिव्ड 31 इयर्स ऑफ हिज लाइफ इन आर्मी, मास्टर्स किया, इनके बहुत ब्रिलियंट स्टूडेंट थे, इनके प्रोफेसर ने इसकी फीस पे की थी और फिर उन्होंने एमएससी अपनी कंप्लीट की. ये जनाब अब्बा जी का जमाना था. वो कौन है? जियाउल हक. मैं तो कहती हूँ सारा सारा पंगा ही हो पाके गया भाई. तो बहरहाल एंजॉय दिस. अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू. हमारे फा मुजफ्फर, मैंने हमेशा आप लोगों से ये कहा कि सच्चाई को सामने लाने के लिए मुख्तलिफ लोगों से बातचीत करते हैं. मेरे कोई बहुत प्रोबिंग क्वेश्चंस नहीं हुआ करते होते. मैं आम फहम जुबान में बात करती हूँ, आम लोगों में की बात करती हूँ. बहुत से लोग जब मुझे कहते हैं, मैं बहुत शुक्रगुजार हूँ अपने तमाम आर्मी के उन रिटायर्ड ऑफिसर्स की जो मेरे साथ इस प्रोग्राम में शामिल होते हैं. इस वक्त भी जिस शख्स को मैं शामिल करने जा रही हूँ, इनका नाम है रिटायर्ड ब्रिगेडियर रिटायर्ड मोहम्मद असलम घुमन साहब, इनका नाम है. उनके साथ मैं बात करना चाहती हूँ. आपने एक अरसा पाकिस्तान अफवाज के साथ खिदमात भी अंजाम दी. मैं अगर पाकिस्तान अफवाज की बात करती हूँ तो मैं ये कहती हूँ कि वो इदारा है जो ऑफकोर्स आर आर्मी इज अ ग्रेट आर्मी, इसमें कोई शक नहीं, मगर पांचों उंगलियां बराबर नहीं होती कि बाज लोग अपने जाती मफादात के लिए कॉम्प्रोमाइज भी करते हैं. अगर हम कॉम्प्रोमाइज करने की बात करते हैं तो उसमें आपको माइंड नहीं करना चाहिए. इट इज नॉट अगेंस्ट आर्मी. मैं पैगम्बरों की बात करती हूँ. हजरत नूह अलैहिस्सलाम पैगम्बर थे खुदा के, मगर उनका अपना एक बेटा इतना नाफरमान था कि आप इमेजिन कीजिएगा. बहुत से लोगों का जिक्र आता है तो वो लोग जो यानी सही फैसले नहीं करने देते, अपने जाती मफादात के लिए मुल्क के मफादात को बेचते हैं, हम उनकी बात पास औकात करते हैं. उसमें आप लोगों को बहुत पर्सनल होने की जरूरत नहीं है. ये तो पीर पैगंबरों के साथ भी रहा. पांचों उंगलियां कहीं भी कभी बराबर नहीं हुआ करती होती. बहरहाल उसके बाद एक माँ के पांच बच्चे हैं. हर बच्चा अपनी मर्जी की पसंद चाहता है, उसकी मर्जी की खुराक होती है, पहनावा हर बच्चे का अपना मर्जी होता है. मगर ये तो नहीं कि माँ अपने बच्चों को आप कर दे इस बात के ऊपर. सिर्फ ये कि वो फूड कौन सी पसंद करते हैं या उनको कपड़ा कौन सा पसंद है, इस बात पे तो माँ बदसलूकी बच्चों के साथ नहीं कर सकती. जब मैं जिक्र कर रही हूँ जनाब ब्रिगेडियर रिटायर्ड मोहम्मद असलम घुमन साहब की, तो मैं उनके बारे में कि सियालकोट से पाकिस्तान तहरीक इंसाफ के मेंबर हैं, जनाब नेशनल असेंबली के लिए रिटायर्ड ब्रिगेडियर असलम घुमन साहब. मजे की बात यह है कि वही कि रोटी तुम कौन सी पसंद करते हो या तुम्हें रंग कौन सा पसंद है, उसी ग्राउंड के ऊपर अगर उनको भी एबडक्ट कर लिया गया तो फिर क्या क्रेडिबिलिटी है? वट इज द क्रेडिबिलिटी? और यही सवाल आज मैंने अपना इससे पहले मेहमान के साथ किया कि आज लाहौर हाईकोर्ट का चीफ जस्टिस मुकर्रर करने के लिए आप दो लोग जो सीनियोरिटी के ऊपर थे, जनाब जज शुजात साहब और बाकर नजवी साहब. चलिए मैं मानती हूं कि शुजात साहब जो हैं उनका कॉम्प्रोमाइज्ड इंटेग्रिटी हो सकती है. यस, उन्होंने एक फैसला किया था और वो फैसला था कि जब वो जज बने थे तो उन्होंने उन लोगों के हक में फैसले दिए थे जिन्होंने उनके आगे बेच डाली थी. और वो फैसला ये था कि आर्मी जो है उसके मेंबरान सिविलियन अदालत में चैलेंज नहीं किए जा सकते, वो सिविलियन अदालत में पेश नहीं हो सकते. भाई क्यों नहीं? मुल्क का कानून है, अगर एक आम आदमी फौजी अदालत में नहीं जा सकता तो मैं तो सिविलियन अदालत में ही जाके कोर्ट करूंगी. और अगर मेरे पे ज्यादती एक आर्मी ऑफिसर ने की है तो ही मस्ट बी होल्ड अकाउंटेबल. मुल्क तो वही है, कानून और अदालतें तो वही वाली है. सर, मैं आपका बहुत शुक्रिया अदा करना चाहती हूँ कि आप तशरीफ लाए प्रोग्राम में. अस्सलाम वालेकुम.
जी बहुत बहुत शुक्रिया. वालेकुम सलाम.
बहुत शुक्रिया सर आपका शामिल होने का. सर, आप ब्रिगेडियर के होते तक आपने पाकिस्तान आर्मी में सर्विसेज दी. कितना अर्सा आपने आर्मी में सर्विसेज दी?
मैंने 71 दिसंबर में आर्मी ज्वाइन की थी. मैं एमएससी कर रहा था तो ये काफी अलग मेरा पीएचडी के लिए करता फेलोशिप भी आ गई थी, लेकिन एक जज्बा था बड़े शौक से उनके पार्सल की खिदमत करेंगे और आनंद था। बल्कि जब मैं आपको ये इंटरेस्टिंग बात बताऊं कि मैं एमएससी कर रहा था लेकिन फाइनली रहता था, रिसर्च जो मुकम्मल हो गया वो सिर्फ किसी लिखना था, तो मेरे बड़े अच्छे उत्पाद थे डॉक्टर कैलिफोर्निया यूनिवर्सिटी डॉक्टर सरदार रियाज, उन्होंने मेरी जब मैं पीएमए था तो उन्होंने मेरी रेगुलर टू फीस जमा करा दी कि 6 टर्म जरूरी होता है कि आप एमएससी मुकम्मल कर लो। तो मैंने फौज आने के बाद और मैं इसका क्रेडिट भी आप ही को देता जो थोड़ी जो जीओ सी थे हमारे जनरल साहब उन्होंने मेरा इंटरव्यू किया तो मैंने पूछा कि मैं जी एमएससी कर रहा था तो उन्होंने कहा बेटा आप जाओगे मुकम्मल करोगे, और अल्लाह की फजल मुकम्मल हुई और उन्होंने अपना मुझे ये भी कहा कि बेटा आपने डोंट डिपेंड कि आप हायर एजुकेशन के बाद इंशाल्लाह आर्मी में कंपनसेट हो, और अल्हम्दुलिल्लाह मुझे आर्मी ने जो इज्जत दी, मैं पास पहली पोस्टिंग पास कॉन्वेंट चलेगी उसमें मैंने बड़ी हाईएस्ट और बड़ी प्रॉमिसिंग और बड़ी सेंसिटिव पोस्टों पे काम किया, बस आईएसआई में उसके बाद नैब पिशावर में डीएनटी कैप्टन मुझे, और एक जिंदा चपेटा पे एक पिछली बात बताए हमारी आदमी ये नहीं है कि मैं उनकी अल्लाह का फजल अल्लाह सुनत है मैं जो भी बोलता, हमारी पाकिस्तान की आदमी दुनिया की एक बेहतरीन फौज है, आईएसआई दुनिया की टॉप मोस्ट एजेंसी है, और मैं मेरिट पे टोटल मेरिट पे मेरे वाले साहब जो जिम्मेदार थे उन्होंने ये नहीं देखा हुआ, तो मुझे अल्लाह ने इस रैंक तक पहुंचाया मेरिट के ऊपर। आगे क्योंकि मैं 5 साल लेट आया था बाहर इसलिए वो आगे लेकिन उसके बावजूद मैंने पीजीआईटी का पैसा लाया था, तो मैं इसका सारा क्रेडिट जो मेरी तरबियत हुई या जो मैंने वैन माई जो सीखा वो इसका फौज का और मेरे मैप में आईएसआई का मकूने में मिल रहा है। मैंने तकरीबन 32 साल सर्विस किया, 2003 में मैं रिटायर हुआ।
मैं भी बिल्कुल आपसे एग्री करती हूँ और वक्त के साथ चीजों में तनज़ली आती चली जा रही है, तालीम में बहुत तनज़ली आ गई इसमें कोई शक नहीं, हमारे किरदारों में बहुत तनज़ली आ गई, ये इनफरादी सतह के ऊपर है और दुनिया बहुत मटीरियलिस्ट हो गई है, खून के रिश्ते बाज़ूकात मटीरियलिस्ट हुए नजर आते हैं, तो जाहिर है वो पाकिस्तानी भी और पाकिस्तान की आर्मी में भी बाज़ जगहों पर कॉम्प्रोमाइज्ड लोग आए जिन्होंने अपने ज़ाती मफादात के लिए मुल्की मफादात पे अपने जाती मफादात को तरजीह दी। क्या हुआ आपने एक अलग रंग पसंद किया या एक अलग तरीका जिंदगी पसंद किया उसकी पादाश में? अभी आपने फ्लोर पे अपनी एक स्पीच भी की जिसमें आपने बताया कि आपने कितने हिसास पोजीशंस के ऊपर काम किया, तो एक शख्स जो जिसने अपनी जिंदगी बिता दी हो मुल्क की खिदमत में फौज के लिए और अगर उसने अपनी पसंद का इंतखाब करते हुए एक ऐसी पार्टी को ज्वाइन किया, तो मेरा ख्याल है कि पॉलिटिकल पार्टीज का एजेंडा इसमें ज्यादा हो सकता है, क्योंकि अभी मैं एक और बयान को करती हूँ, ख्वाजा आसिफ साहब ने कहा कि इसमें इस्तेहकाम का जो प्रोग्राम है ये आर्मी कोट एंड कोट्स में ताकि मेरे से गलती ना हो, उन्होंने फरमाया कि ये ऑपरेशन फौज की नहीं हमारी जरूरत है, बिकॉज पॉलिटिकल पार्टीज अपने जाती मकासद के हसूल के लिए चीजों को स्क्रू अप कर रही है, मगर उसमें फौज अपनी हमेशा फौज के चंद लोगों ने इन पकेट्स को सहारा दे के अपने जाती मफादात को अचीव करना चाहा, तो क्या वजह हुई कि आपने जब पीटीआई को ज्वाइन कर लिया तो आपको भी अबडक्ट कर लिया गया था, क्या हुआ था?
अच्छा मैंने आपने इस क्वेश्चन में तीन चार सवाल कर दिए और मैं तीन चार का सवाल पूरा कर दू। पहली जो बात है कि मैंने आपको बताया कि पाक फौज जो है हमारी दुनिया की बेसिक मानी हुई है इंटरनेशनल लेवल पे गवर्नमेंट कहता जाके दूसरे मुल्क में पीस बिताती है, हमारी प्रोफेशनल आर्मी है और इस पर हमारा इंटेलिजेंस एजेंसी भी एक बहुत कमिटेड है। बस किसी से पहला सवाल ये मैं बताऊं कि मैं क्योंकि लैब में रह चुका था पुराने सर्विस, फिर मैं एंट्री करके इस मुल्क की अगर तबाही हुई है हमारे अदारों की या हमारी मुआशी हालत की, वो मेरे नजदीक सिर्फ और सिर्फ करप्शन है, जिसका दो चीजें होती हैं बहन, या तो खौफे खुदा हो कि हम सामने बदला है जो हकीकत है कुल नासिर मौत, या फिर उनका डर हो, हमारी बदकिस्मती है कि हमने दोनों डर उतार दिए हुए, हमने इस दुनिया को सब कुछ समझकर इस सर के पीछे लग गया। करप्शन इतनी मैं मुझे तकलीफ होती थी। मैं जब नया पेशावर का हेड बना तो यकीन करें ऐसे ऐसे तरीके जो दुनिया में आपको नजर नहीं आएंगे। पाकिस्तान के पटवारी, पाकिस्तान के अशराफिया, चीफ जस्टिस, चीफ सेक्रेटरी तक ऐसे ऐसे तरीके पर हैरान होता है कि करप्शन की यदि हम और उसको बुराई नहीं समझते। और स्पेशली मैं ये टीवी पे आकर कहना चाहता हूँ बदकिस्मती से, मैं नहीं कहता कोई भी पार्टी बालातर होगी इससे। हमारी पार्टी में भी निकले है कुछ लोग और खासा का पहला ट्रेनर था, शायद उनको इतना डर नहीं था। लेकिन नून लीग और जो पीपल्स पार्टी है, यकीन करें इनको करप्शन करने कोई हाथ नहीं समझते। ये डेवलपमेंट के नाम पे MLA MP और MAC में जो पैसे का इस मुल्क की तबाही। ये मुल्क गरीब नहीं था, मुल्क दुनिया का बेहतरीन मुल्क है जहाँ चार किस्म के सीजन है, हर किस्म की जमीन है, दुनिया का हर बेहतरीन सीरियल इसमें पैदा होता है। हमारा किसान मेहनती है, मैं खुद जमींदार का बेटा हूँ। मैंने अपने वालद साहब से कभी, एक छोटे जमींदार थे, कभी नहीं सुना था कि हमारा फसल नहीं होने अल्लाह का शुक्र है। मेहनत करते थे, पूरा गांव गंदम खाता था उनको हमारे लोग पे। तो हमारी बदकिस्मती के करप्शन को हमने फलने फूलने दिए बजाय उसको रोकने के लिए। मुझे इसलिए ज्यादा तकलीफ हुई है कि मैं करप्शन के जाविये देखता था, किस जाविये में करप्शन होती है। फिर पंजाब में पांच साल एंटी करप्शन में उसको रीलैंड किया। ये करके लोग कहते थे एंटी करप्शन नहीं है, यहाँ एंटी करप्शन है। और जो गंदा बंदा इसमें पोस्ट हुआ, पर मैंने उसमें कोशिश की अपने ट्रेनरों में अच्छे बंदे लाने की, उसको रीवैप किया, उसको दिल्ली सदर में ले गया, अच्छे अवसर लगाए। तो मेरा जो सियासत में आने का मकसद ये था, यकीन करें मुझे हर वक्त बहुत याद रहती है, कबर याद रहती है। तो मेरा मकसद ये था इस मुल्क को, मैं इस मुल्क में मुझे बहुत इज्जत दी, बर्गनी रैंक का बजाया, बेहतरीन पोस्टिंग दी, बार स्थान में भेजा, डेप्यूटी जनरल गया। तो मैं अपना हिस्सा डालना चाहता था कि मुल्क की खिदमत करूं और अपने गरीब लोग के जो हमारे जो रूल रिजिए का हाल है, ना असीब ले गया है, ना सर के टूटी है, एक साल बाद किया है। तो एक ये जज्बा था कि अपने इलाके की खिदमत करूं और अल्लाह की मखलूक को राजी करके मैं अल्लाह को राजी करूं। क्योंकि कहते ना, एक कांटा कि आप रस्ते से उठा देंगे तो अल्लाह मियां खुश होता है। तो मैं अपने पीछे हुए तबका रूल रिजिया खासतौर पर उनकी खिदमत और पाकिस्तान में अपने हिस्सा डाले की आया था। दूसरा आपने बात की है कि लेकिन मुदाखलत ख्वाजा साहब आपने बयान दिया है, तो मुझे बताएं आप ये घरेलू हुकूमत किसी के घर कोई मुदाखलत कर सकता है बगैर उसकी मर्जी के, या आप उसको अलाउ करेंगे? अगर हम अपने अदारे सारे अपना काम करें, अगर हमने तालियां बजानी है जब मार्शल आते हैं, मिठाइयां बांटनी है, तो फिर आप ये दूसरों को भेज नहीं करेंगे? ठीक है, ये सवाल का मुदाखलत उस वक्त होती है जब बिजनेस होती है, जब उसको हमारा अशरफिया या हमारे सियासतदान उसको गलत करते हैं। इसमें तीसरा किया है, छूट हुई थी लेकिन बदकिस्मती से वो मैंने जो उधर एक आप जवाब में आकर कहा था, मेरे घर पहले भी पुलिस आती रही है और पुलिस बहुत ज्यादा सेंसिटिव पोस्टिंग डिमांडिंग पोस्ट पे जाती है, कोई हरकत नहीं कर सकते। ये आपको पता है हमारा बदकिस्मत से काम कोई और करता है, हमें किसी को लगाते हैं। मैंने अपने घर के एक दफा नहीं मारे, घरों में तीन चार चार दफा पुलिस आई और ये भी ये यूनिट का छापा था। अगर इसके अलावा कोई सवाल है?
बहुत शुक्रिया। मैं यहाँ पे ये कहना चाहती हूँ कि अभी एक दो वाक्यात पाकिस्तान में पुलिस डिपार्टमेंट में जब हुए और रेंजर्स के साथ जो भी हुआ और उसके बाद जो आप लोगों के नोटिस में वो भी होगा। दुनिया सर मुहम्मद साहब, पूरी दुनिया में तब्दीली आ रही है। आपको पता ही होगा कि फ्रांस में भी इलेक्शन हो रहे हैं और सेकेंड वर्ल्ड वॉर के बाद, और मैं कोट एंड कोट्स में ये बात शेयर कर रही हूँ ताकि मुझे कहीं गलती ना हो, कि वो कहते हैं कि फ्रांस के जो इंतखाबी पहला मरहला हो गया है, सेकेंड मरहले में انتخاب کے نتیجے میں فرانس میں دوسری عالمی جنگ عظیم کے بعد نازی قبضے کے بعد شاید پہلی دفعہ دائیں بازو کی حکومت تشکیل پا سکتی ہے، حالانکہ اپوزیشن پارٹیاں معتدل پارٹی کو کوئی پوزیشن نہیں مل رہی، ایکسٹریم رائٹ اینڈ ایکسٹریم لیفٹ جو ہے فرسٹ اینڈ سیکنڈ پوزیشن پہ ہیں، مگر جو فرسٹ پوزیشن پہ ہیں وہ سیکنڈ ورلڈ وار کے بعد فرسٹ ٹائم اقتدار میں انہوں نے آنا ہے. اب معاملات کیا ہے کہ دنیا کا G7 فرسٹ ورلڈ کنٹری فرانس، وہاں کے لوگ بھی مہنگائی سے پریشان ہیں، وہاں کے لوگ بھی امیگریشن کے حوالے سے کہ بہت سے امیگرینٹس آتے جا رہے ہیں تو کیا صورتحال ہے، تو وہ لوگ بھی جاگ کے احتجاج بھی کر رہے ہیں اپنا مختلف طریقے سے. آپ لوگوں کے نوٹس میں ہوں گی یہ تمام کی تمام باتیں، تو پاکستان کی بھی صورتحال یہی کچھ ہوگی اگر یہ پولیٹیشنز ہمیشہ کمپرومائز کرتے رہے اور انہوں نے اپنا اقتدار برقرار رکھنے کے لیے اور اس ملک کے کھیتڑے نوچنے کے لیے ان لوگوں کو سر پہ سوار رکھا جو کمپرومائز کرتے ہیں. میری پوری فوج نہیں، پوری چند لوگ. آج بھی پاکستان کا جو بجٹ ہوا ہے اس میں کس کو ٹیکس ریلیف ملا ہے؟ یہ جو آرمی کے بڑے افسرز اور آپ کے بیوروکریٹس کو ریلیف ملا، عام آدمی کو تو آپ کو تو کوئی ریلیف نہیں ملا. تو ہم صرف انہی چیزوں کو ہائی لائٹ کر رہے ہیں. پاکستان کے لوگ بھی جاگ جاؤ آپ لوگ. تو سر میں آپ سے ایک اور، میں آپ کو زیادہ ٹائم نہیں لیتی، مجھے پتا ہے کہ آپ بہت مصروف ہیں، تو آپ کو بھی پولیس نے بھی آ کے تنگ کیا صرف اس لیے کہ آپ کو ایک الگ رنگ پسند تھا، ایک الگ طریقہ زندگی پسند تھا، آپ ایک تبدیلی لانا چاہتے ہیں. عمران خان صاحب پیسہ بنا سکتے تھے، وہ بہت پیسہ بنا سکتے تھے اگر وہ اپنی جمائمہ کے ساتھ جب ان کی سیپریشن ہوئی تھی. ان ممالک کا رول ہے کہ ہسبینڈ وائف جو ہیں وہ جس جو پراپرٹی ہوتی ہے اس میں ایکول شیئر ہولڈر ہو جایا کرتے ہوتے ہیں، بٹ ہی ڈیڈ ناٹ کمپرومائز، ہی وانٹیڈ ٹو لیو ان پاکستان، ہی از لیونگ ان پاکستان. جیل میں رہیں، جیل کے باہر رہیں، حکومتیں لوگ کرتے رہیں، مگر آج پاکستان میں جو سر یہ جو کورٹ کا ڈیسیشن آیا ہے، یعنی ججز بھی انہوں نے خرید لیے، فائز عیسیٰ صاحب نے، حالانکہ یہ تو یونینیمس ڈیسیشن، مگر جو دو نمبر ون اینڈ نمبر ٹو کے جج تھے، نمبر ون مائٹ بی کمپرومائزڈ ہو سکتے ہیں، بٹ نمبر ٹو جو جسٹس باقر نجفی صاحب ہیں، یہ وہ آدمی ہے جنہوں نے جناب طاہر القادری صاحب کا جو ماڈل ٹاؤن کا کیس تھا اس میں مورد الزام ٹھہرایا تھا جناب شہباز شریف کو، ان کو بھی سائڈ لائن کر دیا. اب دیکھیے گا، آپ یاد کیجیے گا، ان میں سے کسی کو یا تو جبری ریٹائر کرائیں گے، ایٹ دا مومنٹ ان کی پوزیشنز کو ایلیویٹ کیا ہے اور جسٹس عالیہ صاحبہ کو لے کے آئے ہیں. آپ کیا سمجھتے ہیں کہ لوگ اقتدار اس لیے حاصل کرتے ہیں، یا اس وقت پی ڈی ایم، پی ڈی ایم ٹو، پی ڈی ایم ون اور یہ حکومت کا مقصد صرف یہ تھا کہ سینیٹر اپنے زیادہ سے زیادہ نمبرز کو بڑھایا جائے، اپنے ممبر پارلیمنٹس کو بڑھایا جائے، فارم 45-47 میں تبدیلی کر کے؟ تو ڈو یو تھنک کہ عوام جاگیں گے یا عوام الٹیمیٹلی اس کو ریسپونڈ بیڈلی کریں گے دا وے دا چینج ان فرانس؟
دیکھیں جی، پہلا آپ نے بڑی اچھی اور مجھے لگ رہا ہے کہ آپ درد دے دی لاتی ہیں، پاکستان ہمارا ملک ہے جو سب کے نام پہ پڑ رہا تھا، پر ایک آزادی بہت بڑی قیمت، پر آزادی کو مل کے تناقض سے بھی بڑی محنت اور ایک بڑا کام ہے. بدقسمتی سے دیکھیں، میں کسی جج کے بارے میں نہ رائے دینا چاہتا ہوں، انصاف جو ہے نا وہ انصاف ہونا چاہیے. جس ملک میں انصاف نہ ہو، قانون کی بالادستی نہ ہو، اور سب سے بڑی بات میں جو کہنے لگا ہوں، جب انسانیت ختم ہو جائے تو پھر وہاں کیا رہتا ہے؟ ہم دنیا داری کے پیچھے لگ گئے، ہم نے پاکستان کی تباہی جو ہے وہ ذات کو آگے رکھ کے پاکستان کو پیچھے رکھ دیا ہے. حالانکہ پاکستان تو پہلے ہونا چاہیے تھا، کیونکہ ہم تو اللہ کا ہر وقت شکر ادا کر رہے ہیں، ہمیں آزاد ملک ملا. آپ جا کے انڈیا کے مسلمانوں سے پوچھے، فرمان پہ چلے گئے، دوسرے اور چلے گئے جو ہم بےچارے جس طرح مسلمان رہے، خاص طور پر ہمارے انڈیا میں. تو دوسرا یہ رشی کو بالکل بڑا خوف، اور دوسرا اللہ تکندری کا مقام بھی بڑا ہے لیکن سزا بھی اتنی بڑی ہے. ہمیں اپنے انصاف کے لیے کوئی کمپرومائز نہیں کرنا چاہیے، ہمیں اپنے ذاتی مقاصد کے لیے کمپرومائز نہیں کرنی چاہیے، اور دوسرا صرف آپ کے ذہن میں یہ ہونا چاہیے کہ میں اللہ کو جواب دے رہا ہوں. तो इस विषय मूलत जब हम एक दूसरे के अदारों में मुकाबले डालेंगे और मैं आप एक और पता नहीं मेरे लोग माइंड भी कर देते हैं ब्यूरोक्रेसी जो इस मुल्क में सबको नचाती है सबको जो बनाती है अभी सामने देखे इतना अफसोस है कि फ्लोरा का हाउस ये हम सब कह रहे थे आजमगढ़ की मदद से हमने बजट बनाया बजट मुझे पता है आपको बाहर रहती है आपने दुनिया देखी है कि बजट हमेशा दो तीन पहले लोग उसको फ्लोर करते हैं ताकि अपोजिशन की लोग राय दें अच्छी से और मैंने भी फ्लोर हाउस का प्राइम मिनिस्टर साहब काश हमें आप महीना पहले बताते बजट देते हम भी आपको अच्छी सजेशन इस पर मैंने एक शुक्रिया एक्टर पे दिया था और लोगों ने कोई तकरीबन आप मीडिया से ज्यादा लोगों ने अप्रिशिएट किया है कि हम जो शुक्रिया आइटम है जो बीमारी की जड़ है और फिर मोटापे की जड़ है ज्वालों में इनके ऊपर लगाकर लोगों को डिस्करेज करें लेकिन बदकिस्मती से यहाँ बेप्रत्येक जो पीछे बजट पेश होता है उसके अदालत वहां आप अपने घर में आप उस माले नहीं रह सकते अगर आप कर रहे होकर अपने फॉर्म पर खड़े नहीं क्या आपको मान नहीं जाने देगा हमारी बदकिस्मती है हमें आईएमएफ के तर्कों में झगड़ दी है और मुझे मुझे बताया कि कर्ज देने वाले अपने मन मानता थे बहुत ही सहते मानते मैंने कल चौदह का उसका मेरा माते हमारा मारे मादरे का कर है मेरी माँ है मेरा हमने अपनी माँ को भिखारी करा दिया हमें से कोई गैरतमंद आदमी नहीं जाएगा चिराहे में खड़े होकर वो अपना भीख मांगे या हम दुनिया से भीख मांगे बड़े प्राइम मिनिस्टर जाते हैं आपने चाइना इंटरव्यू सुना था या हमारे प्राइम मिनिस्टर कह रहे हैं हमारी मदद करो वरना पाकिस्तान तबाह हो जाएगा ये जब हालत आ जाए और फिर मैं आपको बताऊँ आप ये बजट में मराठ देखे प्रेसिडेंट है उसका बजट बढ़ गया 1,35,000 से प्राइम मिनिस्टर उनका बढ़ गया बाकी फंड गया बढ़ गया तो हमारी बदकिस्मती है कि हमने जातों को आगे रख दिया मुल्क को हम जो हम बड़े नेशनलिस्ट हैं सारी जज्बात की हालत तक है हमारा अभी भी दुनिया में हम रिवाइव कर सकते हैं हम सिर्फ झूठ बोलना बंद कर दें कौम को सकता है कौम ने तो अपना फैसला दे दिया हमने बात बड़ी अच्छी की कि कौम ने खामोश ही इंकलाब लिया है अगर हम उसके मैंडेट को नहीं मानेंगे नूरी या पीपल्स पार्टी तो वो तबाही के अलावा और कोई रास्ता नहीं है मैंने फ्लोरा का हाउस कहा ऊपर अल्लाह के नाम लिखे हुए हैं अब मैं आपको झूठे कुरान नहीं कहूंगा मैं ना आपको कहूंगा कुरान पढ़ाए आप सब देश से खड़े होकर कह दें कि क्या आप सही और जिस हमारे की फाउंडेशन ही बुनियाद ही सही मानी रहती है योग पार्टी साहब को कैसे तो ये हमारा मुल्क है इसमें बड़ा पोटेंशियल है हमें एक लीडरशिप ईमानदार जो सिर्फ मुल्क की फिक्र करे अपने चाचे बाबे अपने शादी कुंबा परवरी वो ना करे उसकी जरूरत है जो मुल्क इंशाल्लाह आगे जाएगा और इसमें सिर्फ अवाम जिसके साथ है उसका मैंडेट कुछ रहना चाहिए उस मैंडेट को एक्सेप्ट करके उसको काम करने का मौका दिया जाना चाहिए
بہت شکریہ قرآن پاک کا لفظ ہے کہ وَلَا تَشْتَرُوا بِعَهْدِ اللَّهِ ثَمَنًا قَلِيلًا اور قرآن کی آیتوں کو بھی مت بیچو اپنے عہد کو بھی مت بیچو مگر انفارچونیٹلی چاہے اسمبلی کا فلور ہو جہاں یا جو بھی ہو قرآن کی آیات تو لگا دیتے ہیں مگر ان آیات کی سائے تلے ہم غلط بیانی کرتے ہیں تو سر میرا آپ کے ذریعے پیغام ہے کیونکہ میں ایک عام آدمی کو ریپرزینٹ کرتی ہوں اس ملک میں وڈیرا شاہی کا نظام بدلنا چاہیے کیونکہ آپ کی جتنی پولیٹیکل پارٹیز ہیں اور انفارچونیٹلی جب الیکٹیبلز آئے تھے تو پی ٹی آئی میں بھی الیکٹیبلز میں جاگیردار اور وڈیرے آ گئے تھے اور ان وڈیروں نے کبھی بھی نہ تو آئین کو بدلنے دینا ہے نہ قانون کو بدلنے دینا ہے نہ انہوں نے وڈیرا شاہی کو بدلنے دینا ہے آج انڈیا کی ترقی کی ون آف دا ریزن از کہ انہوں نے یہ وڈیرا شاہی کو توڑا آج وہاں کو پتا بھی نہیں کہ کون جنرل ہے مگر پاکستان کے بچے بچے کو پتا ہے کہ کون کون آرمی کا کرپٹ ہے اور کس کس نے اپنے ذاتی مفادات کے لیے کام کیا سر آپ کے بہت 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 شکریہ میرا آپ سے ریکویسٹ ہے کہ پلیز یہ اگر پی ٹی آئی بھی دوبارہ آئے تو یہ پلیز الیکٹیبلز کا معاملہ بیچ میں سے نکلنا چاہیے اور وڈیرا شاہی کو ختم آپ کروا دیں گے تو میرا خیال ہے کہ پاکستان کی زیادہ سے زیادہ پرابلم ختم ہو جائے گی
یہ آپ بالکل صحیح فرما رہی ہے کہ بڈیرا ازم جاگیردار نظام نے جب وہ اسمبلی میں آ گئے تو انہوں نے اپنے مرضی کے قانون پاس کیے اور ان کے افراد دین کے اوپر ٹیکس نہیں لگے. دوسرا خدا را میں آپ کے ریڈیو احواز کے ذریعے یہ ہم مذہب کو نہ بیچے, ہم مذہب کو دنیا سے دور, یہ وہ مذہب ہاں بالکل صحیح کروایا اللہ کا پسندیدہ دین جس نے دوسروں کی رہنمائی کرنی تھی. میں نے اپنی کتاب میں بھی لکھا ہے, وہ میری کتاب ہے, ہاں یہ سچ ہے, کرپشن کو ضرور پڑھیے گا. خدا را ہمیں اور ماں کو اپنی کو